जब हुन्छ 20 वर्ष पूरा अनि मात्रै गरौं बिहेका कुरा। नमस्कार, रेडियो कार्यक्रम बोल्ने बेलामा तपाईँलाई हार्दिक स्वागत छ। म सुनिल राज भारत। रेडियो कार्यक्रम बोल्ने बेला बाल विवाह अन्त्य गर्ने उद्देश्यका साथ तयार पारिएको हो। COVID-19 अर्थात नोभेल कोरोना भाइरसको संक्रमणको त्रासले बाल विवाह जस्ता गलत परम्परागत अभ्यास विरूद्धको अभियानमा पनि असर परेको छ। तर यस्ता विषयमा निरन्तर अभियानको आवश्यकता भने रहिरहन्छ। सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण भइरहेको कार्यक्रम बोल्ने बेला प्लान इन्टरनेशनल नेपालको सहयोग र बाँकेका सामुदायिक रेडियोहरूसँगको सहकार्यमा CIN-ले तयार पारेको हो। आजको कार्यक्रममा छलफल अगाडि बढाउँदै हुनुहुन्छ सामुदायिक रेडियो पत्रकार कृतिका आचार्य।
एउटा सबै किशोरीहरूको उबाट एउटा हाम्रो समस्या अथवा चुनौती के रहेको छ भनेपछि, जस्तो बिहा भइसक्यो भनेर बिहे भएको खबर चाहिँ जस्तो 1 महिना जति पछि अथवा घरमा आएर बसेको पछि बल्ल बिहा भइसक्यो भन्ने खबर आएर बुझ्दाखेरि चाहिँ अब केटी चाहिँ प्रेग भइसकेको छ, त्यस्तो अवस्थामा चाहिँ हामीले के गर्न सक्छ?
यो चाहिँ अब क्रिटिकल केस हो होइन। अब यो विषयमा हामीले के गर्न सक्छौँ भन्ने विषयमा अहिले हाम्रो सबै पालिकाहरूमा न्यायिक समितिहरू छ, उपप्रमुख उपाध्यक्षहरूको नेतृत्वमा होइन। त्यस्ता केसहरूलाई कसरी पालिकाले न्यायिक समितिको माध्यमबाट, किनभने फर्स्ट केस जाने भनेको उहाँहरूकै मातहतमा हो, प्रहरीको मातहतमा हो, त्यही भएर उहाँहरूले चाहिँ यो केसलाई कसरी लिइरहनु भएको छ, उहाँहरूले बनाउनु भएको नियमहरूमा के छ, कानूनहरूमा त्यस्ता केसलाई कसरी डिल गर्ने होइन। किनभने उमेरै नपुगिकन यदि कोही प्रेग्नेन्ट भयो र उसले अब इच्छाले यदि बिहे गरेको छैन भने उसले त्यो केसमा के गर्न सक्छ भन्ने कुरा चाहिँ अब हाम्रो न्यायिक समितिकै प्रमुखहरूले चाहिँ यो विषयमा कसरी डिल गर्ने, के गर्ने भन्ने कुरामा चाहिँ अझ बढी क्लियर गरिदिनुहुन्छ कि जस्तो चाहिँ मलाई लाग्छ। किनभने हाम्रो एकजना पालिका प्रमुख पनि हुनुहुन्छ जस्तो मलाई लाग्दैछ होइन, उपप्रमुख सरी एक माया म्याम हुनुहुन्थ्यो, बढी क्लियर गरिदिनुहुन्छ कि जस्तो लाग्दैछ मलाई। किनभने हामीले जबरजस्ती कसैलाई पनि केही गर्न सक्दैनौ होइन। अब त्यस्तो केसमा त्यो बालिकालाई भेट्न पनि हामी जान नसक्ने अवस्था भएकोले यदि जानकारी पाएको छौ भने सम्बन्धित पालिकाको उपप्रमुख न्यायिक समितिको प्रमुखलाई हामीले जानकारी गराउने, यस्तो यस्तो भएको छ के गर्ने, अब त्यो बच्चासँग हामीले त्यो बालिकासँग त्यो किशोरीसँग हामीले कुरा गर्न खोज्नु पर्यो होइन, कसरी हुन्छ, अब उसको घरमै गएर पोसिबल छ कि छैन, फेरि जानु भनेको अर्को रिस्कको कुरा हुन्छ होइन। त्यही भएर त्यो केसहरूलाई चाहिँ हामीले सबैभन्दा पहिले जानकारी गराउनु भनेको हाम्रो स्थानीय सरकारलाई हो, उहाँहरूले कसरी डिल गर्नुहुन्छ, के छ यो विषयमा व्यवस्था, कसरी उहाँहरूले काम गरिरहनु भएको छ भन्ने विषयमा फर्स्ट हामीले उहाँहरूलाई जानकारी गराएर त्यो केसलाई त्यसरी डिल गर्दा हुन्छ कि जस्तो लाग्छ मलाई।
हजुर धन्यवाद। त्यस्तै अहिलेको समयमा हामी आफ्नो घरबाट बाहिर निस्केर फिल्डमा गएर काम गर्नु पनि सकिरहेका छैनौँ, आफ्नै टोल छरछिमेकमै कोरोना भेटेपछि त झन् घरबाट निस्किने वातावरण नै बनेन। त्यसै गरी अनलाइनको माध्यमबाट मात्रै यो ठाउँमा बाल विवाह भइरहेको छ अथवा हुँदै गरेको छ अथवा भइसक्यो भन्ने कुरा पाउन चाहिँ एकदम गाह्रो भइरहेको छ अहिलेको अवस्थामा। त्यसै गरी झन् पहिला त बाल विवाह हुँदाखेरि पनि मन्दिरमा लगेर गर्ने गरिन्थ्यो अथवा टोलको अब दुई चारजनालाई बोलाएर भन्ने गरिन्थ्यो र थाहा पाइन्थ्यो यो ठाउँमा बाल विवाह भएको छ भन्ने। अहिले चाहिँ लुकीछिपी गरिरहेका छन् घरमै, ल अब केटीलाई ल्याए घरमै राखे, बिहा भइसक्यो छ, बाहिरको कसैलाई थाहा छैन, घरमा दियोस् आफ्नै परिवारकै कोही सदस्य हो जस्तो टाइपले बसिरहेको छ भनेपछि त हामीलाई पनि थाहा पाउन एकदम गाह्रो पर्छ। र अब हामी किशोरीहरू एउटा वडाको एकजना अथवा एउटा वडाको एकजना पनि दुई तिनवटा वडाको एकजना टाइपले पनि छौँ हामी, त्यस्तो अवस्थामा चाहिँ अहिले लकडाउनको बेलामा घरबाट बाहिर निस्किएको बेलामा चाहिँ थाहा पाउन एकदमै गाह्रो भइरहेको छ, कसको घर बिहा भएको भन्ने प्लान गर्न नै गाह्रो भइरहेको छ हामीलाई। त्यसलामा चाहिँ दिपक सरलाई चाहिँ म केही दिनु अनुरोध गरेँ।
हुन्छ, यो अलिकति यो समस्याहरू आउँदाखेरि र भोलि विवाह नै गरिहाल्यो भने पनि के गर्ने, र त्यसरी प्रेमबाट गर्भ रहन गयो त्यसपछि अब विवाह गर्नु बाहेक अर्को विकल्प छैन भन्ने जस्तो सिचुएसन आयो भने कसरी गर्ने भन्ने कृतिकाको प्रश्न पनि छ, र अहिले पालिकाले पनि न्यायिक समितिले पनि कसरी हेरिरहेको छ, एकचोटि हाम्रो उपाध्यक्षज्यू न्यायिक समितिको प्रमुखज्यूको रूपमा एकमाया विकरज्यूले केही कुराहरू राखिदिएर अहिले जुन किशोरीहरूले सवाल उठाउनु भयो यो बाल विवाह लाई रोक्नको लागि र त्यस्ता परिस्थितिहरूको सामना गर्नको लागि चाहिँ किशोरीहरू के कुरामा सजग हुनुपर्छ र भोलि न्याय चाहियो भने चाहिँ कसरी न्यायिक समितिसँग जोडिएर उहाँहरूले काम गर्न सक्नुहुन्छ? एकमाया विकज्यूकै सुनौ अनि त्यसपछि बाँकी कुराहरू हामी भनौँला।
यो COVID-19 को समय छ, यति बेला चाहिँ हामी पनि यो विषयलाई त्यति ध्यान दिन नसकेको अर्थात् यो परिस्थितिले बाध्यता बनाएको छ। किशोरीहरूले भन्नुभएको जस्तै गरेर अहिले यही मौकामा यो समयलाई मौका बनाएर उनीहरूले चाहिँ विवाह गरेको यत्र तत्र हामी कहाँ पनि सुनिन आएको छ। तर परिस्थिति के छ भने न्यायिक समिति आफैले यो केसलाई छलफल गराउने र यसलाई चाहिँ टुङ्गो लगाउने अधिकार क्षेत्रभन्दा बाहिरको भयो, बाल विवाह। त्यसो भएको कारणले गर्दाखेरि हामीले सूचना पाएपछि यो समितिले सूचना पाउँछ, सूचना पाइसकेपछि नेपाल पुलिसलाई, पुलिस पनि समितिको सदस्य भएको कारणले गर्दा नेपाल पुलिसलाई सूचना गर्छु, मैले यो ठाउँमा यसरी बाल विवाह भइरहेको छ भन्ने मैले सूचना पाएँ, तपाईँ त्यहाँ गएर चाहिँ उनीहरूलाई रेस्क्यु गरेर ल्याउनुहोस् भन्छु। अनि उहाँहरूले सूचना पाएपछि त्यहाँ जानुहुन्छ, त्यहाँबाट लिएर आइसकेपछि मेरो पनि त्यहाँ उपस्थितिमा उपलब्ध समितिका सदस्यहरूको उपस्थितिमा चाहिँ प्रहरी कार्यालयमा बसेर हामीले चाहिँ अभिभावकहरूलाई बोलाएर छलफल गर्ने र सकेसम्म उनीहरूलाई काउन्सिल गरेर अभिभावकलाई जिम्मा लगाउने काम चाहिँ गर्दै आएको हो। र यति बेला प्रहरी कार्यालयमा प्रहरीहरू पनि यो COVID-19 का लागि क्वारेन्टाइनमा खटिनु पर्ने, आइसोलेसनमा खटिनु पर्ने, विभिन्न ठाउँमा खटिनु पर्ने भएको र त्यति धेरै, अनि फेरि अर्को कुरा उनीहरूलाई त्यहाँ ल्याउन पनि अहिलेको परिस्थितिमा एकदमै अप्ठ्यारो परिस्थिति छ। हिजो मात्रै समाचार आइरहेको छ, आज बिहान पनि समाचार आएको छ, जिल्ला प्रहरी कार्यालय बाँकी चाहिँ 17 जनालाई पोजिटिभ देख्यो, अझै पनि रिपोर्ट आउन बाँकी छ भनिसकेपछि अब त्यस्तो बाल बालिकाहरू जो बाल विवाह गरेका छन् उनीहरूलाई ल्याएर राख्ने ठाउँको पनि अभाव भएको छ। त्यस कारणले गर्दाखेरि यो असाध्यै उनीहरूले जसले बाल विवाह गर्नलाई प्रेरित भइरहेका छन्, उत्साहित भइरहेका छन्, उनीहरूको लागि यो सुनौलो मौकाको रूपमा चाहिँ उनीहरूले लिइरहेको अवस्था चाहिँ छ। त्यसो भएको कारणले अब यो बेलामा हामी कसरी उनीहरूलाई पक्राउ गर्ने अर्थात् ल्याएर राख्ने ठाउँको व्यवस्थापन गर्ने कुरामा चाहिँ अहिले अलिकति ध्यान जानुपर्छ होला भन्ने मलाई लाग्छ। यति बेला नेपाल पुलिसको कार्यालयमै लान नसके पनि स्थानीय तहमै ल्याएर भए पनि उनीहरूलाई छलफल गराउने र अभिभावकलाई सम्म जिम्मा लगाएर पठाउने अर्थात् ती मान्दै नमान्ने खालका बालबालिकाहरू छन् भने उनीहरूलाई कहाँ पठाउनु पर्ने हो त परामर्शको लागि, काउन्सिलिङ सेन्टरमा पठाउनु पर्ने कि कहाँ पठाउनु पर्ने हो भन्ने खालको व्यवस्थापन गर्न सकियो भने यति बेला अलिकति यसले चाहिँ गति लिन सक्छ भन्ने मेरो बुझाइ छ। अन्यथा अब जथाकतै अब बाहिरबाट आउने जनशक्तिलाई पनि हामीले चाहिँ क्वारेन्टाइनमा राखेर अनि उनीहरूको स्वाब कलेक्सन गरेर परीक्षण गरेर अनि घरमा चाहिँ पठाउने अर्थात् आइसोलेसन पठाउने काम भइरहेको छ भने अब त्यो गलतै नियतका साथ काम गर्ने, जानेर या बुझेर या कानुनको उल्लङ्घन गरेर काम गरिरहेकाहरूलाई ल्याएर सुरक्षित छन् या असुरक्षित छन् त्यस्तो अवस्थामा ल्याएर चाहिँ राख्ने, सबभन्दा पहिला त राख्ने ठाउँको व्यवस्थापन हुनु जरुरी छ र उनीहरूलाई ल्याउने बित्तिकै उनीहरूको परीक्षण गर्न पनि जरुरी हुन्छ। त्यसो भएको कारणले गर्दा यति बेला चाहिँ मैले देखेको अलिकति समस्या छ, समस्यामाथि समस्या थपिएको छ। त्यसैले गर्दाखेरि अब किशोरी क्लबले पनि उनीहरूलाई घर घरै गएर सेवा दिन सक्ने कि नसक्ने भन्ने कुरा फेरि अर्को एउटा चुनौतीको विषय पनि छ। त्यसो भएको कारणले गर्दा अब यसको एकदमै उत्तम उपाय भनेको कानुनलाई टेकेर हामीले सूचना प्रविधिलाई प्रयोग गर्दै सचेतीकरणको अभियानलाई चाहिँ चाल्नुपर्छ होला भन्ने मलाई लाग्छ। रेडियो बज्ने हामी कहाँ आउने रेडियोका आवाजहरू टेलिभिजनहरूमा अलिक पर्याप्त मात्रामा चाहिँ बाल विवाह गरेपछि यो कुराहरू हुन सक्छन्, स्वास्थ्यका कुरा जोडेर कानुनका कारवाहीका कुराहरू जोडेर विभिन्न कुराले चाहिँ त्यो अलिक सचेतीकरण गर्न सकियो भने यसले प्रभावकारिता बढाउँछ भन्ने मलाई लाग्छ। र खजुरा गाउँपालिकामा पनि सुनिन आएको छ अब, तर हामी एक्सन लिन सकिरहेको अवस्था चाहिँ छैन र यदि ती पूर्वाधारदेखि लिएर त्यसको व्यवस्थापनको कुरामा हामी केही गर्न सक्छौँ भने यसलाई चाहिँ अलिकति अलिकति छलफल गरेर जानुपर्छ कि भन्ने मलाई लागेको कुरा मैले यहाँ समक्ष राखेँ। स्थानीय तहमा भएको न्यायिक समितिले बाल विवाहलाई सोझै हेर्न नमिल्ने एउटा चाहिँ कानुनी दायरा अर्थात् हाम्रो क्षेत्र अधिकार भन्दा बाहिरको भएको कारणले हामी चाहिँ सहजीकरण गर्न सक्ने कारवाहीको दायरामा ल्याउन नसक्ने अवस्था चाहिँ भएको कारणले गर्दाखेरि कारवाहीको दायरामा ल्याउनको लागि सबै त्यो समितिभित्र रहेका सबैको चाहिँ सहकार्य हुन जरुरी छ। त्यसो भएको कारणले गर्दाखेरि हामी एक्लैले मात्रै पनि यति बेला गर्न नसक्ने अवस्था छ। त्यसैले मैले चाहिँ यहाँनिर यो परिस्थितिलाई मध्यनजर गर्दै यिनै कुरा राखेँ। धन्यवाद
धन्यवाद। यहाँसँग फेरि पनि हामी जोडिनेछौँ साथीहरूको प्रश्न जिज्ञासा आएपछि तपाईँले मेटाउनु पर्नेछ। अब अलिकति हाम्रो सुदर्शन दाहाल शाश्वतजीको सुनौ, उहाँले कस्तो देखिरहनु भएको छ र आजको हाम्रो विषय यो समस्या त हामीसँग यस्ता बाल विवाह जस्ता समस्याहरू छँदैछन्, त्यो कोविडसँग लड्दा लड्दै यी समस्याहरूसँग हामी कसरी लड्ने, तपाईँहरूले के कसो गरिरहनु भएको छ, कस्तो पाउनु भएको छ?
थ्याङ्क यू सो मच सर, हजुरले मलाई बोल्ने अवसर दिनुभयो। मैले ग्रुपमा यसो लिङ्क देखेको थिएँ अनि त्यसपछि बाल विवाहको बारेमा यो मिडियाले कसरी काम गर्न सक्छ, सूचना सञ्चारको मार्फतबाट कसरी त्यसलाई अवेरनेस गराउन सकिन्छ भन्ने कुरामा टपिक रहेछ, एकदम खुसी लागेको छ। मलाई कस्तो लाग्छ भने जसरी हिजोको दिनमा पनि एउटा रेडियोले गर्दाखेरि एउटा सञ्चारले गर्दाखेरि नेपाली समाजमा धेरै कुराहरूको एउटा राम्रो सन्देश सूचना प्रवाह चाहिँ रेडियोले गरिरहेको छ, यो एकदमै राम्रो कुरा हो। र अहिले यो लकडाउनको बन्दाबन्दीको बीचमा कोविड 19 धेरै यस्ता केसेसहरू पनि आएका छन्। जस्तो अस्ति पनि मैले एउटा केस सुनेको थिएँ, अब लकडाउन भन्दा अगाडि चाहिँ प्रेम भएर अनि त्यसपछि बच्चा बस्न गएको अनि त्यसपछि फेरि अनि अब एउटा केटा चाहिँ उता पश्चिमको अनि केटी चाहिँ उता पूर्वको अनि काठमाडौँमा भेट भएर त्यस्तो भएको अनि त्यसपछि उनीहरू दुवैजना चाहिँ एउटा सुसाइड गर्ने स्थितिसम्म पुगेको कुरा पनि मैले सुनेको थिएँ। अनि त्यो सुन्दाखेरि चाहिँ यसले गर्दाखेरि अब उनीहरूलाई हामीले कसरी उनीहरूलाई काउन्सिलिङ गर्न सक्छौँ भन्ने कुरा चाहिँ एउटा फरक कुरा हो अनि त्यसपछि त्यस्तो हुन सक्छ, त्यो जोखिम हुन सक्छ भन्ने कुरा चाहिँ एउटा जोखिमलाई चाहिँ बढी फोकस गरेर चाहिँ रेडियोहरूले सुनायो भने चाहिँ मलाई एकदमै राम्रो हुन्छ जस्तो लाग्छ। अनि अर्को प्रश्न चाहिँ त्यसरी काउन्सिलिङ गराउनु कसैलाई पर्यो भने हामीले कसलाई चाहिँ भेटाउन सक्छौँ त्यस्तो काउन्सिलिङको लागि? अब दुवैजना हामी त सुसाइडको स्थितिसम्म पुगिसकेका छौँ भन्ने कुराहरू पनि सुन्यो त अलिकति कस्तो नरमाइलो लाग्यो मलाई, अनि त्यसपछि त्यो काउन्सिलिङ चाहिँ हामीले कहाँबाट पाउन सक्छौँ मेरो प्रश्न छ।
जगदीश थापा सर, अब स्याक नेपालको कार्यक्रमहरूको संयोजन गरिरहनु भएको छ र यो विषयमा पनि स्याकले लामो काम गरिरहेको छ, मैले सुदर्शनजीको प्रश्न पनि अलिकति र अहिले के कस्तो भइरहेछ अभियानहरू त्यो पनि जानकारी गराउनको लागि चाहिँ जगदीश थापाजीलाई अनुरोध गरे।
हुन्छ, यहाँहरूले धन्यवाद, यहाँ सबै सहभागीहरूले एफआरएफबाट दीपक सरलाई, एकमा एमएम हाम्रो बीचमा आउनुभएको थियो उहाँलाई, त्यसपछि बाल अधिकार कर्मी एफआरएफका अन्य कर्मचारी साथी सदस्यगण सबैलाई चाहिँ च्याक नेपालको तर्फबाट म जगदीश थापाको हार्दिक नमस्कार छ। अब यहाँ धेरै चाहिँ एकदमै उद्देश्यले केन्द्रित राखेर छलफल चलेको छ। यो छलफलमा केही जिज्ञासा कृतिकाजीको र केही सुदर्शनजीको जिज्ञासाले समेटेर केही हामीले गर्दै काम गर्दा गर्दैको अनुभवलाई चाहिँ के कस्तो गर्दा चाहिँ अझै हामी यो बाल विवाहले चाहिँ दुरुत्थान गर्न सक्छौँ भन्ने एउटा समस्याको समाधान उन्मुख हुने हो भन्ने चाहिँ मैले राख्दछु। यो लकडाउनको अवधि भएर हामीले हेर्ने हो भने चाहिँ चैतको 10 यता बाँकी जिल्लामा बाल विवाहको एकदमै व्यापक तरिकाले रिपोर्ट नभए तापनि भित्रभित्र बाल विवाहका घटनाहरू चाहिँ घटेका छन्। अब यो घट्नुको मुख्य कारण भनेको के हो भने चाहिँ मेन जो अहिले प्रहरी प्रशासन जसले कि सबैभन्दा अगाडि चाहिँ स्थानीय सरकारसँग लिडिङ लिँदै चाहिँ बाल विवाहले रोक्ने प्रयास गर्ने गर्दथ्यो, उहाँले चाहिँ फिल्डमा जानलाई चाहिँ जोखिम भएका कारणले पनि समुदायमा अथवा बाल बालिकामा किशोर किशोरीहरूमा चाहिँ बाल विवाह तर्फ उहाँहरूको चाहिँ अलिकति बढी चाहिँ प्रेरणा भएको जस्तो लाग्छ। यो बिचमै हेर्ने हो भने चाहिँ हामीले योभन्दा अगाडि कान्तिपुरमा पनि अस्ति नको पत्रिकामा चाहिँ पब्लिकेसन भएको छ कि राप्ती सुनारीमा 25, त्यसै गरी बैजनाथमा 5, कोलपुरमा 5, जानकीमा 5, खजुरामा 5, नेपालगंजमा 3 लगायतका सबै पालिकाबाट चाहिँ बाल विवाहका घटनाहरू किशोरी क्लब, बाल क्लब र समुदायको अगुवाईबाट चाहिँ रिपोर्ट चाहिँ भएका छन्, तर त्यसमा एक्सन चाहिँ हुन सकेको छैन। अब यस्तो अवस्था आएकोमा चाहिँ अघि कृतिकाजीले पनि सोध्नुभयो, अब न्यायिक समितिसँग चाहिँ हामी कसरी जान सक्छौँ, अथवा चाहिँ कसैले विवाह गर्दैको खण्डमा उसले गर्भधारण नगर्नको लागि अथवा गर्भधारणको अवस्थासम्म चाहिँ पुग्यो भने चाहिँ त्यो अवस्थामा हामी कसरी जाने हो भनेर चाहिँ केही जिज्ञासा राखेको खण्डमा हाम्रो अनुभव र भोगाइ अनुसारको क्रममा हेर्ने हो भनेपछि एक माया म्याडम पनि यदि यो बिचमा भएको भए चाहिँ एकदमै राम्रो हुन्थ्यो, किनकि उहाँहरू चाहिँ हाम्रो र उहाँहरूको भोगाई चाहिँ एउटा एउटै छ। गजरा गाउँपालिकामा चाहिँ केही बाल विवाहका घटनाहरूले चाहिँ समग्र रूपमा हामीहरू एड्रेस गर्दाखेरिका चाहिँ केही भोगाईहरू भएका छन्। अब यसमा सबैभन्दा बढी के हुन्छ भने कहिले कहाँ हाम्रो बिचमा चाहिँ अन्यथा नलिनु होला बाल अभियन्ताहरू हुन्छ, बाल क्लब किशोरी क्लबका भाइ बहिनीहरू कहिले कहाँ आफै नै काउन्सिलर बन्ने, आफै नै चाहिँ बाल विवाह रोक्न जाने प्रहरीको भूमिका निभाउन पनि अगाडि सर्ने भएको कारणले उहाँहरू आफै पनि जोखिममा पर्ने गर्नुभएको छ। त्यसले गर्दा अहिले हाम्रो स्थानीय सरकार छ, स्थानीय सरकारमा चाहिँ एउटा संरचना निर्माण भएको छ, हामीले सिस्टम बिल्डिङतिर हामी बाल क्लब किशोरी क्लब संघ संस्थाहरूले मिडियाका साथीहरूले त संरचना निर्माण भएको छ कि छैन र त्यो संरचनाले काम गरेको छ कि छैन भन्ने तरिकामा चाहिँ एउटा वकालतको काम चाहिँ हामीले गर्ने हो। त्यो संरचना निर्माण कस्तो छ भनेपछि प्रत्येक पालिकामा बाल बालिका सम्बन्धी ऐनले चाहिँ बाल अधिकार समिति गठन गर्नु पर्दछ र त्यो गाउँपालिका र नगरपालिकाको उपप्रमुख र उपाध्यक्षको संयोजकत्वमा हुनेछ र त्यही अनुसारको पालिकाले कार्यविधि बनाएर वडाहरूमा चाहिँ वडा स्तरीय बाल अधिकार समिति हुनेछ। त्यही बाल अधिकार समितिले बाल बालिकासँग सबै मुद्दाहरूले चाहिँ अगाडि बढाउने भन्ने तरिकाको विषयवस्तु त्यसमा समेटिएको छ। त्यसले गर्दा जब बाल विवाहको घटना आयो भने चाहिँ हामीले वडा स्तरको बाल अधिकार समितिले अथवा चाहिँ पालिका स्तरको बाल अधिकार समितिले चाहिँ झकझक्याउने हो। त्यसपछि बाल विवाहका घटना आएपछि एक माया म्याडमले पनि भन्नुभयो हामीले चाहिँ हामी कहाँ जानकारी आउँछ, हामीले चाहिँ प्रहरीलाई यस्तो ठाउँमा जानु र त्यहाँ चाहिँ यस्तो यस्तो घटना भएको छ भनेर चाहिँ त्यसले एड्रेस गर्नु भन्ने तरिकाको गर्नुपर्छ, किनकि उहाँ चाहिँ बाल अधिकार समितिको संयोजक हुनुहुन्छ। त्यसले गर्दा प्रत्येक पालिकामा त्यो संरचना छ, त्यो संरचनाले हामीले सहकार्य गर्दै अगाडि बढ्नु पर्यो। त्यस्तै गरी अब यदि बाल विवाह भइसक्यो भनेपछि यदि हामीले जानकारी दिएका छौँ र 3 महिनाको बीचमा त्यो यदि रिपोर्ट भएको छ भने चाहिँ त्यो अवस्थामा चाहिँ ऊ मुद्दाको भागीदार अथवा त्यो कारवाहीमा पर्छ, तर 3 महिनापछि रिपोर्टिङ भएको छ भने चाहिँ त्यसमा चाहिँ कुनै हाम्रो प्रचलित नियम अनुसार चाहिँ त्यस्तो कुनै तरिकाको कानूनी कारवाही गर्ने भनेको छैन। अब त्यसमा अब हाम्रो पछाडि त्यसपछिको हाम्रो के रोल हुन्छ भनेपछि बाल अधिकार समितिसँग हामीले सहकार्य गरेर पालिकामा अभाइलेबल भएपछि पालिकामा अन्यथा कुनै संघ संस्थासँग आबद्ध चाहिँ हाम्रो मनोविमर्शकर्ता काउन्सिलर हुनुहुन्छ भने चाहिँ उहाँहरूले चाहिँ फलाना फलाना केसमा चाहिँ काउन्सिलिङ गरिदिनु पर्यो भनेर चाहिँ हामीले बीचमा एउटा तारान्वित चाहिँ जोड दिने हो। हामी आफै यदि काउन्सिलिङ गर्न सक्छौँ भनेपछि जसरी हाम्रो बीचमा पनि काउन्सिलिङको तालिम लिनुभएको छ, अङ्कितजीले लिनुभएको छ, अञ्जनाजीले, त्यसै गरी मञ्जुजीले लिनुभएको छ, यदि त्यो लेभलको काउन्सिलिङ हामीले गर्न सक्छौँ भने चाहिँ आफैले नै गर्ने, यदि हाम्रो काउन्सिलिङको त्यो जस्तै अब अघि चाहिँ सुदर्शनजीको कुरा आयो, यदि सुसाइड अटेम्प्टकै कुरा आयो भने चाहिँ त्यो काउन्सिलिङले हामीले अटेम्प्ट गर्न सक्दैनौँ भने चाहिँ एउटा एक्सपिरियन्स होल्डर जसले चाहिँ 7 महिनाको 6 महिनाको कोर्स गरेर काउन्सिलिङको सर्टिफिकेट नै लिएर काम गरिरहेको छ भने चाहिँ यस्तो काउन्सिलिङ चाहिँ विभिन्न संघ संस्थाहरूमा आबद्ध हुनुहुन्छ, उहाँ संस्थाहरूले चाहिँ हामीले अनुरोध गरेर त्यो काउन्सिलिङ गर्न लगाउने हो। अब बाल विवाह भइसकेपछि सकभर त किशोरीहरूले चाहिँ सकभर गर्भधारण गर्न नलगाउने, किनकि 20 वर्षभन्दा अगाडि विश्व स्वास्थ्य संगठनकोले पनि भनेको छ कि गर्भधारणको लागि चाहिँ एउटा परिपक्वता चाहिँ भएको हुँदैन, त्यसले गर्दा त्यो गर्ने कसले हो त त्यो काउन्सिलरले गर्ने हो। त्यस्तै गरी सुदर्शन जीको पनि जिज्ञासा आएको खण्डमा हामीहरू सकभर अब
काउन्सिलिङमा यदि हामीहरू चाहिँ पारङ्गत छन् 5-7 दिनको हामीले तालिम लिएका छौँ र इमोसनल अट्याचमेन्ट र इमोसनल बिहेभियरको बारेमा हामीले बुझेका छौँ भने चाहिँ हामीले आफै पनि गर्न सक्छौँ। तर यदि हामीहरू चाहिँ त्यसमा अलिकति पनि हामीले कन्फिडेन्स छैन भने चाहिँ हामीले कुनै रजिस्टर्ड काउन्सिलरले भनेर पालिकासँग कोअर्डिनेसन गरेर सङ्घ संस्थासँग कोअर्डिनेसन गरेर चाहिँ त्यसले अगुवाई गर्ने हो चाहिँ जस्तो मलाई लाग्छ। ल धन्यवाद, मेरो यति नै हो।
हजुर सर धन्यवाद। अब चाहिँ यागी राणा सरलाई चाहिँ आफ्नो परिचय सँगसँगै यसको बारेमा केही आफ्नो विचार तथा धारणा राखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु।
यो राम्रो इस्यु हजुरले उठाइसकेको छ, मलाई मन पर्यो यो कुरा चाहिँ। म विगत 25 वर्षदेखि आफू एजुकेसन फिल्डमै काम गरेको हुनाले पनि होम इज द फर्स्ट स्कुल जहाँ हाम्रो नानी बाबुहरूलाई चाहिँ घरबाट त्यो किसिमको एउटा गाइडेन्स काउन्सिलिङ मोटिभेसन आवश्यक छ। हरेक घरमा आमा बुवाहरूमा चाहिँ बच्चा बच्चीहरूप्रतिको एउटा ग्रोथ सँगसँगै उनीहरूलाई गाइडेन्स गर्ने कुराहरूको विकास घरमै भयो भने आमा बुवाहरू नै अवेर गर्न सक्नुभयो भने यो अर्ली म्यारेज अथवा यो किसिमको डोमेस्टिक भायोलेन्स यो हिंसाबाट बच्न सकिन्छ जस्तो लाग्छ मलाई। र यो आमा बुवाहरू लाई पनि गर्नको लागि सोसाइटी अहिले जो अहिले जसरी हामी अहिले यो किसिमको चाहिँ यो हाम्रो देशको जो गभर्निङ सिस्टम सेन्ट्रल त्यसपछि प्रोभिन्सियल हुँदै आएको छ, त्यो लोकल लेभलमा हामीले चाहिँ त्यहाँको सोसाइटी त्यहाँको विभिन्न किसिमको स्ट्राटामा हामीले चाहिँ त्यहाँको नानी बाबुहरूलाई कुनै ग्रुपमा लगाउने कुनै क्रिएटिभ काममा लगाउने भयो भने उनीहरूको एउटा आफ्नो पहिचानको उनीहरूलाई महसुस हुन्छ। उनीहरूले बिस्तारै आफूलाई सोसाइटीको कामहरूमा चाहिँ इन्भल्भ गर्दै गयो भने खराब कुराहरू उनीहरूको इन्भल्भ नहुन सक्छ। र मलाई लाग्छ यो हाम्रो देशको मात्रै नभएर हामी जस्तो एलडिसिजहरूको लिस्ट डेभलप्ड कन्ट्रिजहरूको जहाँ तैको समस्या होला, यो यद्यपि हाम्रो मात्रै नभएर यो जहाँ पनि यस्तो किसिमको डोमेस्टिक भायोलेन्स हुने, यसमा पनि छोरीहरूको समस्या हुने, हामी पढ्छौँ विभिन्न किसिमको थियरीहरूमा वर्ल्ड वार भयो भने 83rd वर्ल्ड वार भयो भने सबभन्दा बढी पहिलो माप मर्ने मान्छे भनेको बच्चा बच्ची र महिला हुन्छ। भोकमरीको पनि पहिलो असर बच्चा बच्ची र भोकमहिलालाई परेको छ। त्यो भएर हामीले मलाई लाग्छ यसमा हाम्रो कन्ट्रीमा हामी लोकल लेभलमा कतै इम्पावर गर्नुपर्छ जस्तो लाग्छ हामी लोकल लेभलमा। र बाँकी जिल्लामा जस्तो अहिले यहाँ धेरै कुरामा सुन्दा छौँ, हजुरको कुरामा सुनिरहेको छु, हरेक मान्छेले यसमा हामीले चाहिँ महिलालाई नानी बाबुहरूलाई स्कुल लेभलदेखि नै उनीहरूलाई त्यो किसिमको एजुकेसनमा त्यो किसिमको एक्टिभिटीमा हामीले इन्भल्भ गर्यौँ भने यस्तो भायोलेन्सबाट यसरी बस्नुपर्छ भन्ने किसिमको, जस्तो म आर्मी स्कुलको प्रिन्सिपल छु, अहिले सेल्फ डिफेन्स कोर्स सिकाउँछौँ हामी नानी बाबुहरूलाई, छोराहरूलाई भन्दा हामी छोरीलाई सेल्फ डिफेन्स कोर्स, उनीहरू क्लास 7-8 पुग्यो भने उनीलाई सेल्फ डिफेन्स कसरी हुने, कोही मान्छे तिमीलाई समाज तिमी तिमीलाई कसरी रियाक्ट गर्ने, कसरी अप्रेसिभ हुने भन्ने कुरा सिकाइन्छ। यो यद्यपि हाम्रो देशको गभर्मेन्टको स्कुलमा करिकुलम कुरा छैन, तै पनि हामी आर्मी स्कुलमा चाहिँ लगभग लगभग चाहिँ नानी बाबुहरूलाई हामीले सेल्फ डिफेन्स कोर्स सिकाएको हुन्छौँ, छोरीलाई सिकाएको हुन्छौँ। र म हामीलाई सुन्दाखेरि अचम्म लाग्छ कि क्लास 5 पढ्ने बच्चाले, नेपालगञ्जकै एउटा बच्चा पढिरहेको छ हामी क्लास 5 पढ्छ अरे, उसको ऊ 3 डान त्यो छोरी चाहिँ 3 ब्ल्याक बेल्ट लिइसक्यो उसले, भनेपछि हामीले यो किसिमको पनि ट्रेनिङ दिनु आवश्यक छ स्कुल लेभलबाट। मैले जानेको बुझेको अनुसार चाहिँ हामीले यो भायोलेन्समा कमी ल्याउनको लागि ठुलो कुरा अवेरनेसै हो, त्यो अवेरनेस माइट बी रेडियो, माइट बी सिभिल सोसाइटी, माइट बी हामी एनजिओ रूपमा काम गरेर हुन सक्छौँ, माइट बी हामी कुनै पोलिटिकल स्टार्टअप काम गरेर हुन्छौँ, त्यो शिक्षक हुन सक्छ, आमा बाबा त अभियसली भइ नै हाल्यो। त्यो भएर हामी सबैको भूमिका बीच कतै फ्युजन गरेर कतै बसेर हामीले एउटा कुनै चौतारी जस्तो बनाएर हामीले यी कुराहरू गर्न सकेको, जसरी हामी जुममा अहिले बस्न सकेका छौँ, हामी यदि एकअर्कामा परिचय नभए पनि हामी कुरा साथीमा गर्न पाएछौँ। लोकल समुदायमा जस्तो अब कतिपय जातिगत समुदायगत कुराहरू हुन्छ, त्यो एरियाको मान्छेहरू बढी त्यो किसिमको गर्ल ट्राफिकमा आ हुन सक्छ, त्यो भएर त्यहाँ हामीले एजुकेसन मार्फत, रेडियो मार्फत, टिभी मार्फत त्यो आवाज चाहिँ त्यहाँ पुग्न सक्यो भने मलाई लाग्छ यो सजिलो हुन सक्छ। हामी कहाँ राज्य छ तर त्यस्तो वर्गहरूमा राज्य विहीनता छ, स्टेटलेसनेस हुनु हामी भन्छौँ नि, स्टेटैको उनीहरूलाई अनुभूति नै छैन, त्यो स्टेटलेसनेस हामीलाई हामीले स्टेट छ भन्ने कुरा हामीले अनुभूति गराउन सक्यो मलाई लाग्छ। यी कुराहरूबाट यो देशमा प्रोभिजन छ, कानून छ, रुल छ, प्रहरी प्रशासन छ, सिभिल सोसाइटी छ, यो कुराको चाहिँ एहसास चाहिँ त्यो क्राइम गर्ने मान्छेलाई पनि भयो भने, आमा बुवालाई एहसास गराउन सकियो भने मलाई लाग्छ त्यो स्कुलको करिकुलम मार्फत, रेडियो टिभी मार्फत अथवा विभिन्न किसिमको अरू मतलब इन्फर्मल सेमिनार्स अफ एजुकेसन मार्फत हामीले गर्न सक्यो भने यी कुराहरूबाट हामी चाहिँ तपाईँ हाम्रो बच्चा पछि, तपाईँ हाम्रो छोराछोरी, तपाईँ हाम्रो चिनेको मान्छे अथवा नचिनेको मान्छे, कोही पनि मान्छे त्यो भायोलेन्स जानु भने एउटा ह्युमन जानु त हो होइन, त्यो जुनसुकै हाम्रो देशको जुनसुकै कुनाको नागरिक होस् त्यो चाहिँ भायोलेन्स जानु भने त हाम्रो त्यो त हाम्रो एजुकेसन कहाँ छ, हाम्रो सिभिलाइजेसन कहाँ छ, हाम्रो स्टेटस कहाँ छ भन्ने कुरा हो नि त। आज हामीले एचडिआईमा चाहिँ नर्वे चाहिँ 0.945 हुँदाखेरि सबभन्दा बढी छ, अमेरिकाभन्दा पनि बढी छ, नेपाल 0.500 समथिङ छ, हामी यहाँ छौँ एचडिआईमा। एचडिआई भनेको त एचडिआई भन्ने बित्तिकै मलाई लाग्छ सोसल सेक्युरिटी हो होइन, हाम्रो जीवनको सेक्युरिटी हो, हामीलाई त्यो कहाँबाट पाउने भन्दाखेरि शिक्षाबाट पाउने, शिक्षा कसरी पाउँदाखेरि हामीले स्कुल मात्रै गएर भएन, यस्तै किसिमको फोरमबाट हामीले उनीहरूलाई एजुकेसन दिन सक्छौँ. पत्रिकामा कसैलाई हामीले कोलमिस्ट पनि लेख्न सक्छौँ, जस्तो कृतिका बहिनीले अहिले रेडियोमा काम गर्नु भएको छ, मैले त्यो कुरा यहाँबाट थाहा पाएँ. त्यो भएर हामीले मलाई लाग्छ हामीले भोइसलेसनेसको हामी भोइस भन्न सक्नु पर्यो. हाम्रो हाम्रो एजुकेसन, हाम्रो पढाइ, हाम्रो 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 चाहिँ एक्टिभिटीहरू चाहिँ कुनै पनि भोइसलेसनेस आवाज बिनको आवाज बन्न सकिदियो भने मलाई लाग्छ द्याट माइट बी भेरी ग्रेट थिङ. थ्याङ्क यू भेरी मच कृतिका, एन्ड थ्याङ्क यू एभ्रीवन फर गिभिङ मी अ प्लेटफर्म टु से समथिङ हियर.
हजुर धन्यवाद सर. हजुर एउटा शिक्षकको भूमिका पनि निर्वाह गर्दै आउनु भएकोले हजुरलाई अर्को एउटा प्रश्न गर्न चाहे, जस्तो बाल विवाह गरिसकेको पछि विद्यार्थी स्कुल कलेजमा पढ्न आएको र बाल विवाह नगरेको बच्चाको पढाइको बिचमा अन्तर चाहिँ के पाउनु भएको छ हजुरले?
एक्ज्याक्टली हो, भेरी गुड क्वेसन छोरी. मैले जस्तो मैले कृतिकालाई थाहा छ, मैले धादिङ मनाउनु 10 वर्ष पढाएँ. जो एकदमै मैले पढाउने एरिया भनेको तामाङहरू, प्रजाजातिका मान्छेहरू, एकदम माझीहरू, एकदमै त्यो हामीले इन्डिजिनस कम्युनिटीको लागि त्यहाँ पढाएँ. 10 वर्ष सरकारी स्कुलमा पढाएँ. 10 वर्ष पढाउँदाखेरिको समय मलाई लाग्छ त्यहाँ ऋषि भन्ने मेरो साथी छ, त्यहाँ कुनै स्कुलमा पढाउँछ होला, त्यहाँ यता यो कोल्पोभन्दा पश्चिमपट्टिको स्कुल हेडमास्टर लाग्छ ऋषि शर्मा भन्ने, ऊ मेरो क्लासमेट हो. अनि मैले त्यहाँ धादिङमा त्यसपछि म मेरो मास्टर सकेपछि धादिङ गरेर पढ्दाखेरि त्यहाँ अधिकांश छोरीहरूको क्लास त्यो क्लास 5 पढ्दाखेरि अभिभावक आएर के भन्छ, म त्यहाँ साइकलमा सकेँ, ल सर हजुरको अब मेरो छोरीलाई क्लास 5 पास गरिदिनु पर्यो, मेरो छोरीको नभए बिए हुँदैन भन्छ. त्यहाँको मान्छे क्लास 5 पढ्नको लागि उसको छोरीको उमेर 19-20 वर्ष भइसकेको हुन्छ, उमेरले ऊ बिए गर्ने अवस्थामा परिसकेका हुन्छ, तर स्कुल लेभल उसको त्यो अवस्थामा हुँदैन, पुग्दा हुँदैन. त्यो भएर यसमा चाहिँ ऊ कतिपय 2-3 घण्टा स्कुलको बाटो हिँडेर आएर हुन्छ. अनि उनीहरूलाई चाहिँ स्कुलमा आउँदाखेरिको समयमा श्रीमान श्रीमती क्लासमा हुन्थ्यो कि, क्लास 6 क्लास 7 क्लास 8 पढ्ने मान्छेहरू श्रीमान श्रीमती क्लास 8 हुन्थ्यो उनीहरू. र उनीहरू कतिपयको इन्टरकास्ट म्याच हुन्थ्यो, इन्टरकास्ट म्याच हुने मान्छेहरूले स्कुलमा आउन सक्ने अवस्था हुन्थ्यो. स्कुलसम्म आएकोलाई हामीले त्यही गर्थ्यौँ, कन्भिन्स गर्थ्यौँ. त्यहाँ एउटा मैले पढाउने शिक्षक भनेको चाहिँ दशम शर्मा भनेको अहिलेको जो शिक्षक संगठनको केन्द्रीय अध्यक्ष हुनुहुन्छ, उसको स्कुलमा पढाउँथे मैले. त्यो भएर त्यहाँ हामी के गर्थ्यौँ भने एटलिस्ट हामीले चाहिँ यो वर्षको चाहिँ हजुरको चाहिँ के अरे यो वैशाख महिनाको भर्ना अभियानमा चाहिँ हामीले अभियानमा साग हिमाचल भएको हुनाले पनि अधिकांश सरहरूलाई के भन्थ्यो भने प्लिज यो जुनसुकै पाटो त्रिशुलीको पाटो होस्, त्रिशुलीभन्दा उतापट्टि बुढीगण्डीको पाटोमा जहाँ छ जुन पाखामा बस्छ बच्चा बसेहरू, जुन बच्चा स्कुल आएछन् त्यसलाई प्लिज तपाईँ यो हामीले चाहिँ एजुकेसन फर अल भन्ने बित्तिकै जुनसुकै नागरिक स्कुलबाट ड्रप आउट छन् तपाईँ त्यसलाई ल्याउनुहोस्, स्कुल जाने उमेर छन् त्यसलाई बोलाउनुहोस्, परमिस गर्नुहोस् भनेर हामीले 1 महिना त्यो काम गर्थ्यौँ. र मैले क्लास 7-8 त पढाइन, मैले प्लस 2 पढाउँथेँ. र प्लस 2 पनि अधिकांश विवाहित मान्छेहरू हुन्छन् उनीहरूलाई मैले इन्करेजमेन्ट गर्थेँ, छोरीहरूलाई पनि उनीहरूलाई अब मानवले होमवर्क गरेको छैन, अब होमवर्क नगरी ल्याएको छ उसलाई क्वेसन नसोध्न सकेसम्म उसलाई उसलाई त्यो किसिमको इन्भिटेसन हुन सक्छ, किनभने भोलि उसलाई मैले प्रश्न गरे पनि त भोलि उसले त क्वेसन गर्न भए हुन्न, उसले कुरा होमवर्क गर्न सकेर आउँदैन छोरीले. उसलाई मैले क्वेसन गर्नुको मतलब उसलाई मैले केही अवसर दिनु पनि हो, तर क्वेसन नगर्नु मतलब उसलाई मैले स्कुल आउन नआउने वातावरणबाट मैले बन्द गर मतलब मैले उसलाई स्कुल आउन लगाउनु पनि हो, किनभने क्वेसन सोध्दा उसलाई के हुन्छ भने उसले गरे हुँदैन, उसलाई ऊ आज मलाई सब क्वेसन सोध्यो भने उसलाई हिमेसन महसुस हुन्छ र भोलिबाट क्लासमा नआउन सक्छ. त्यो भएर मैले गरेको आफ्नो अनुभूतिमा चाहिँ सोफार एज अ टिचर त्यति बेला म त्यो एउटा दुर्गम गाउँमा पढाउँथेँ, त्यहाँ चाहिँ गरेको भूमिकामा चाहिँ मलाई लाग्छ अहिले पनि त्यहाँको मेरो फेसबुक फ्रेन्डमा हेर्न सक्नुहुन्छ तपाईँहरूले, त्यहीको मान्छेहरू बढी छ. म यद्यपि सुर्खेतको भए पनि आई हेभ स्पेन्ड मोर टाइम इन धादिङ अथवा काठमाडौँको छिमेक जिल्ला हो. त्यो भएर मैले मेरो लर्निङ के गरेको छु भने कहिलेकाहीँ मान्छेको साइकोलोजी हेरेर पनि हामीले बिहेभ गर्नुपर्छ, उसको मनमा के छ त्यो कुरा हामीले उसलाई लाइब्रेरीमा बोलाएर ग्रुपमा बोलाएर आफूले नभएर त्यही नजिकै कुनै लेडिज टिचरलाई त्यो कुरा भन्न लगाएर गर्यो भने उसलाई के हुन्छ भने इन्करेजमेन्ट होस्, उसलाई चाहिँ स्कुल भनेको मेरो सहारा हो, सर भनेको मेरो भोइसलाई उजार गर्ने एउटा चाहिँ मिडियम हो भन्ने महसुस होस्, उसलाई ह्युमिलाइजेसन महसुस नहोस्, उसलाई सिर झुकाएर हिँड्नु परोस्.
यो छलफलसँगै हामी कार्यक्रम बोल्ने बेलाको अन्त्यतिर आइसकेका छौं. आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? केही सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने हाम्रो टेलिफोन नम्बर 01-5260-646 फोन गरेर आफ्नो प्रतिक्रिया रेकर्ड गराउन सक्नुहुनेछ. साथै हाम्रो इमेल ठेगाना sajakhabar@gmail.com पनि प्रतिक्रिया पठाउन सक्नुहुनेछ. हवस् त, तपाईँ पनि बाल विवाह विरूद्ध बोल्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै प्राविधिक साथी सुभाष पन्तलाई धन्यवाद. कार्यक्रम बनाउन सहयोग गर्ने बाँकेका सामुदायिक रेडियो र सामुदायिक रेडियो पत्रकार प्रति आभार व्यक्त गर्दै कार्यक्रमबाट म सुनिल राज भारत पनि विदा भए. आफ्नो स्वास्थ्यको ख्याल गरौं, साबुन पानीले मिची मिची हात धोऊ. नमस्कार.